समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, अन्तत संसदीय छानबिन समितिको प्रतिवेदनले करका दरमा परिवर्तन गर्ने कार्यमा असम्बन्धित व्यक्तिले मन्त्रालयमा प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ। यद्यपि विपक्षी दलले यसमा असहमति जनाएको छ। यसैसाथ अमेरिकी सहायक विदेश मन्त्रीको नेपाल भ्रमण सकिएको छ। नेपाल अमेरिका द्विपक्षीय सम्बन्धको 75 वर्षका अवसरमा दुई देशबीच भ्रमणको सिलसिला पनि बढ़दो छ। उता श्रीलंकापछि जनआक्रोशको लहर इराक प्रवेश गरेको छ। जनताहरूले त्यहाँ पनि संसद भवन कब्जा गरेर प्रदर्शनहरू गरेका छन्। यता स्वदेशमा आसन्न संसदीय निर्वाचनको सरगर्मी शुरू भएको छ। प्रारम्भिक मत सर्वेक्षणले दलहरूको आगामी पोजिशन के हुन्छ भन्ने अड्कलबाजी शुरू गरिएको छ। यी र यस्तै समसामयिक राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको सठिक विश्लेषणका लागि आज हामीले एकजना वरिष्ठ पत्रकारलाई अन्तर्सम्वादमा आमन्त्रण गरेका छौं। हामीसँग हुनुहुन्छ नेपाल पत्रकार महासंघका पूर्व सभापति एवं फ्रीडम फोरमका संस्थापक वरिष्ठ पत्रकार तारानाथ दाहाल। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार तारानाथ दालजी, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
नमस्कार हरिशरणजी, सबै श्रोताहरूलाई पनि मेरो नमस्ते।
अब सूचनाको हकका लागि एउटा पत्रकारको नाताले, संचारकर्मीको नाताले यहाँले निकै लामो समय खर्चिनु भएको छ। आखिर सूचनाको हक प्रयोग गर्दा पनि लोकतन्त्रको अभ्यास त हुने रहेछ, होइन? एउटा सानो उदाहरण त हामीले यो पछिल्लो अर्थ मन्त्रालयको एउटा विवादमा हामीले देखि नै हाल्यौं। यसको परिणाम पनि संसदीय समितिले यसको निष्कर्ष पनि निकालेको छ। त्यसमा पक्ष विपक्षमा विभिन्न विवादहरू होलान्, तर स्वयंमा यो सूचनाको हक र लोकतन्त्र, होइन, एउटा अन्तर सम्बन्धित विषय, यहीँबाट कुराकानी शुरू गरौं न। कतिको आवश्यक हो यो?
यो अति नै आवश्यक हो, किनभने सूचनाको हक बिना लोकतन्त्रले प्राणवायु नै पाउँदैन। लोकतन्त्रलाई जीवन्त बनाउने हो भने, र लोकतन्त्र भनेको हरेक नागरिकले, हरेक मानिसले यो मेरो व्यवस्था हो, मैले यो व्यवस्थामा मेरो सक्रिय भूमिका छ, र मलाई यो व्यवस्था म प्रति उत्तरदायी बनाउन कुनै पनि प्रश्न सोध्ने, कुनै पनि जिज्ञासा राख्ने र कुनै तथ्यहरू खोज्ने मलाई अवसर छ भन्ने कुराको अनुभूति हुन सकेन भने लोकतन्त्रप्रति मानिसहरूको विश्वास कम हुन्छ, उनीहरूको दूरी बढ्छ, र उनीहरूले के सोच्छन् भने यो व्यवस्था मेरो होइन, यो कुनै कुलीनहरूको मात्रै हो, यो कुनै सीमित मानिसहरूको मात्रै हो, या कुनै शक्ति या पदमा पुगेका मानिसहरूको मात्रै यो व्यवस्था हो भन्ने सोच्छ। त्यो भनेको लोकतन्त्रको लागि हितकर हुँदैन। त्यसैले लोकतन्त्रलाई जीवन्त बनाउन सूचनाको हकलाई एउटा मौलिक हकको रूपमा सुनिश्चित गरिनुपर्दछ भन्ने मान्यता स्थापित भएको हो, र नेपालको सन्दर्भमा पनि सूचनाको हकको प्रयोगद्वारा प्रत्येक नेपाली नागरिकले विभिन्न सार्वजनिक विषयहरूमा अथवा आफ्ना सरोकारका विषयहरूमा जिज्ञासाहरू सोध्ने, खोज्ने, तथ्य प्रमाणहरू जुटाउने र कुनै विवादका मुद्दाहरूमा विभिन्न निकायहरूले गर्नुपर्ने कर्तव्य पूरा नगरेको अवस्थामा नागरिकहरू स्वयंमा त्यसमा अग्रसर भएर ती तथ्य प्रमाणहरू बाहिर ल्याउने प्रयास र प्रयत्नहरू भएको छ। यसले एउटा नागरिकमा एउटा आत्मविश्वासलाई बढाएको छ। त्यसैले सूचनाको हक लोकतन्त्रको लागि एउटा अनिवार्य तत्त्व हो। अनिवार्य तत्त्व मात्र होइन, त्यसलाई लोकतन्त्रमाको प्राणवायु भनिन्छ, अक्सिजन सरह भनिन्छ। यदि सूचनाको हकको तपाईँको एउटा व्यवहारमा सुनिश्चितता भएन भने त्यो लोकतन्त्र चाहिँ तपाईँको स्वरूपमा त हुन्छ तर त्यो वास्तवमा हुँदैन। त्यसैले यो कुराहरू हाम्रो विभिन्न प्रयोग र तथ्यहरूले पनि अहिले हामीलाई उदाहरणहरू प्रस्तुत गरिरहेको देखिन्छ।
जस्तो अर्को एउटा पक्ष पनि छ लोकतन्त्रमा, अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्छौं, होइन? कुनै पनि मानिसलाई आफूलाई लागेको विचार उसले स्वतन्त्रतापूर्वक व्यक्त गर्न सक्छ, यद्यपि त्यसमा शिष्टताको कुराहरू त आफ्नो ठाउँमा छँदैछ, मर्यादा क्रम शिष्टता आदि कायम गर्ने कुराहरू। अब यदा कदा भनौं न, पछिल्लो समयमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाको विरोध गरेका केही युवाहरू अहिले पनि हिरासतमा रहेका छन्, होइन? अब यसले चाहिँ अलिक कमजोर बनाउँछ लोकतन्त्रलाई। ठिक छ, मान्छेलाई कसैलाई कुनै कुरामा विरोध गर्नु छ भने त्यो पनि उसको एउटा मौलिक हकको कुरा हो, संविधानले त्यसलाई सुनिश्चित गरेको छ। यसरी नै हामी परिष्कृत हुँदै जान्छौं यो लोकतन्त्रमा भन्ने विषय छ। यसतर्फ केही विचार राख्न सकिन्छ?
निश्चय नै सकिन्छ, किनभने अभिव्यक्तिको स्वतन्त्रता अथवा विचारको स्वतन्त्रता लोकतन्त्रको सबभन्दा तपाईँको चाहिँ पहिलो शर्त नै हो। यदि त्यहाँ विभिन्न विचारहरू लिने स्वतन्त्रता भएन भने समाज तपाईँको एउटै विचार एउटै सोच एउटै धारणा बोक्नेहरूको मात्रै हुन्छ। त्यो भनेको त्यसले चाहिँ एउटा बहुलवादको जुन मान्यता हो त्यसलाई आत्मसात गर्न सक्दैन। विभिन्न मानिसहरूले विभिन्न विषयहरूमा फरक फरक विचारहरू लिन सक्छन्, विचार बनाउन सक्छन्, विभिन्न आस्थाहरू उनीहरूले बोक्न सक्छन् र त्यसअनुसार आफूलाई अभिव्यक्त गर्न पाउनु पर्दछ। लोकतन्त्रको एउटा प्रथम शर्त नै हो र अभिव्यक्तिको स्वतन्त्रता भनेको तपाईँको बोल्न पाउने, लेख्न पाउने, सूचना खोज्न पाउने, कुनै विचारहरू प्रकट गर्न पाउने, त्यसमा आफ्ना विचारहरूमा अभिमतहरू सिर्जना बढाउँदै लिएर जान पाउने, त्यसका लागि विभिन्न सङ्घ संस्थाहरू सञ्चालन गर्न पाउने, राजनीतिक दलहरू सञ्चालन गर्न पाउने, विभिन्न सञ्चार माध्यमहरू अथवा विभिन्न किसिमको चाहिँ तपाईँको प्रकाशनहरू गर्न पाउने, अहिले प्रविधिले दिएका नयाँ माध्यमहरू मार्फतका विभिन्न स्वरूपहरूलाई पनि प्रयोग गरेर आफ्ना धारणाहरू मान्यताहरू तथ्यहरू जानकारीहरू दिने, संवाद गर्ने, छलफल गर्ने, त्यो सबै कुराहरू अभिव्यक्तिको स्वतन्त्रताभित्र समेटिने विषय हुन् र अभिव्यक्तिको स्वतन्त्रता भनेको लोकतन्त्रको प्रथम शर्त हो। र अहिले अभिव्यक्तिको स्वतन्त्रता या विचारको स्वतन्त्रतामाथि विभिन्न किसिमले बेला बेलामा हस्तक्षेपहरू हुन्छ, मानिसहरूले अहिले पनि त्यो स्वतन्त्रतालाई राम्रोसँग प्रयोग गर्न पाएका छैनन् भन्ने तथ्य र गुनासाहरू विभिन्न ढङ्गले आएका छन्। अहिले भर्खरै प्रधानमन्त्रीको विरोधको सन्दर्भमा पनि केही कुराहरू आयो कि प्रधानमन्त्री भनेको मुलुकको कार्यकारी प्रमुख हो र कार्यकारी प्रमुख भनेको सरकारको हाम्रो देश सञ्चालनको मुख्य व्यक्तित्व हो। त्यस कारण राज्यले लिने कतिपय निर्णयहरू, राज्यका विभिन्न संरचनाहरूले लिने विभिन्न निर्णयहरूमा मानिसहरूको असहमति हुनसक्छ, विरोध हुनसक्छ र उहाँहरूको फरक धारणा हुनसक्छ। त्यस्ता कुराहरूलाई विभिन्न ढङ्गले अभिव्यक्त मानिसहरूले गर्छन्, जुलुस प्रदर्शन गरेर गर्छन्, कालो झण्डा देखाएर गर्छन्, या लेख लेखेर गर्छन्, या सोसल मिडियामा प्रयोग गरेर गर्छन्। त्यो कुराहरूलाई हामीले एउटा सार्वजनिक मामिलामा गरिने अभिव्यक्तिहरूलाई लोकतन्त्रमा सहज रूपमा लिइनुपर्दछ र त्यसलाई एउटा सुझावको रूपमा ग्रहण गर्नुपर्छ एउटा जिम्मेवार सरकारले, न कि त्यसलाई तपाईँको दमन गर्ने। तर अभिव्यक्तिको स्वतन्त्रताको पनि केही सीमाहरू हुन्छन्। त्यो सीमाहरू के हो भने आफ्ना अभिव्यक्तिहरू गर्दाखेरि त्यसका त्यसलाई एउटा सभ्य ढङ्गले प्रस्तुत गर्ने, सकेसम्म शान्तिपूर्ण ढङ्गले त्यसलाई प्रस्तुत गर्ने र त्यो प्रस्तुति गर्दाखेरि अर्काको मानव अधिकारलाई पनि हनन हुन नजाओस्, यस्ता केही सीमाहरू अभिव्यक्ति गर्ने मानिसहरूले पनि ध्यान दिनुपर्छ। तर मुख्य कुरा राज्यको कर्तव्य के हो भने प्रत्येक नागरिकलाई मात्रै होइन, प्रत्येक मानिसको विचार र अभिव्यक्तिको स्वतन्त्रताको परिपूर्ति गरिदिनुपर्ने, त्यसलाई संरक्षण गरिदिनुपर्ने र त्यसलाई अरू कतैबाट चाहिँ तपाईँको हस्तक्षेप हुने वातावरण भयो भने त्यो हुन नदिने कर्तव्य पनि राज्यको हो। त्यसैले राज्य संवेदनशील ढङ्गले विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई एउटा फैलने अवसर दियो भने मात्रै त्यो समाज वास्तवमा सहिष्णुतापूर्वक अगाडि बढ्दछ र विविधताले भरिएर अगाडि बढ्दछ, त्यो नै लोकतन्त्र हो।
हजुर, जस्तो अब स्वतन्त्रता र स्वच्छन्दता अलिकति फरक विषय हुन्, हामी स्वतन्त्र हुन सक्छौ तर त्यसको नाममा चाहिँ स्वच्छन्दता चाहिँ स्वीकार्य छैन भन्ने पनि एउटा मान्यता छ। अब चौथो अङ्गको कुरा गर्दा
यो मान्यता स्वच्छन्दता र स्वतन्त्रताको जुन मान्यता हो त्यो अत्यन्त स्वाभाविक हो। स्वच्छन्दता जहिले पनि स्वतन्त्रताको विरुद्ध हुन्छ। स्वतन्त्रता चाहिँ तपाईँको एउटा तपाईँको
अनुशासनभित्र रहन सक्छ,
विभिन्न सीमाहरूलाई स्वीकार गरेर प्रयोग गरिने हदसम्म हुन्छ। र स्वच्छन्दता भनेको अराजकता हो र अराजकता चाहिँ प्रत्येक स्वतन्त्रता र मानव अधिकार विरुद्ध हुन्छ। त्यसैले हामीले स्वच्छन्दतालाई स्वतन्त्रताको रूपमा बुझ्नु हुँदैन। तर स्वतन्त्रताको सीमा चाहिँ कहाँसम्म हुन्छ भने एउटा स्वच्छन्दताको सीमासम्म हुन्छ। बिपी कोइरालाले एकचोटि के भन्नुभएको छ भने स्वतन्त्रतालाई कसरी बुझ्ने भन्दाखेरि एउटा अधिकतम स्वच्छन्दताको हदसम्म प्रयोग गर्न पाउने अवस्थालाई नै स्वतन्त्रता भन्नुपर्छ भन्नुभएको छ उहाँले। त्यस कारण स्वच्छन्दतालाई पनि फेरि मानिसका विचार र अभिव्यक्तिलाई नियन्त्रण गर्ने हतियारका रूपमा प्रयोग गर्न पाइँदैन। राज्य र समाजलाई प्रत्यक्ष रूपमा असर पर्ने अवस्था देखियो भने मात्रै त्यो अराजकताका रूपमा हामीले त्यसलाई बुझ्न सक्दछौँ। तर अराजकता फेरि समय सापेक्ष हुन्छ, परिस्थिति सापेक्ष हुन्छ, त्यसैले यसको एउटा लामो बहस छ। तर हामी कहाँ चाहिँ के छ भने स्वतन्त्रतालाई नियन्त्रण गर्नको लागि स्वच्छन्दताको सहारा लिइन्छ। त्यो सहारा लिने कुरा पनि फेरि ठिक होइन।
हजुर, अब चौथो अङ्गकै कुरा गरौँ होइन, यो पूर्वार्धमा म अन्य प्रश्नहरूमा पनि जाउँला। राज्यको चौथो अङ्ग एउटा एउटा वाचडग हो होइन, यो चाहिँ प्रेसले आम नागरिकको भावनाहरूलाई एउटा स्वतन्त्र तवरले नै डिल गर्नुपर्छ, स्वतन्त्र हुनुपर्छ प्रेस भन्ने जुन मान्यता छ, त्यो प्रेसभित्र छापा माध्यम, विद्युतीय संचार माध्यम, अन्य माध्यमहरू सबै नै पर्लान् होइन। नेपालको प्र्याक्टिस हेर्दाखेरि कुनै समय होइन एउटा मिशन पत्रकारितामा पनि नेपालको पत्रकारिता होमिएको थियो होइन, त्यसले अब कहीँ न कहीँ पक्ष दर्ता लियो। अहिले पनि राजनैतिक दलसँग आबद्ध भएका पत्रकारहरू, पत्रकारका संघ संगठनहरू पनि त्यत्तिकै सक्रिय छन्। अनि यो माहौलमा हामी चौथो अङ्ग, त्यसको गरिमा र त्यसको चाहिँ स्वतन्त्रता होइन, जुन शब्दमा आजभोलि विवाद छ, राजनीतिक स्वतन्त्रताको कुरा गर्छौ, विभिन्न क्षेत्रका स्वतन्त्रताको कुरा गर्छौ, प्रेस स्वतन्त्रताको पनि हामी कुरा गर्छौ, के हाम्रो अभ्यास सही बाटोमा गएको छ या यसलाई पनि केही सुझाव सल्लाह र यसको सुधारको गुन्जास देखिन्छ?
निश्चय नै प्रत्येक विधाको सधैँभरि समीक्षा भइरहनु पर्छ, त्यसका कमी कमजोरीहरू र त्यसमा सुधार गर्नु पक्षहरू सधैँ रहन्छन्। त्यसैले प्रेसको स्वतन्त्रताको अवस्था अथवा त्यसको अभ्यासको अवस्था निरन्तर रूपमा त्यसले समाजलाई जसरी एउटा वाचडगको भूमिकाले हेरिरहेको हुन्छ, समाजले फेरि प्रेसको अभ्यासहरूलाई पनि वाच गरिरहेको हुन्छ। त्यो नियम तपाईँको त्यसले चाहिँ आफ्नो एकाउन्टेबिलिटीको अवस्थाबाट त्यो मुक्त हुन्छ भन्ने होइन, त्यसको पनि जवाबदेता र उत्तरदायित्व सदैव रहन्छ। फेरि प्रेस आफैमा एउटा कुनै अमूर्त कुरा पनि होइन। प्रेस हामी रेडियोको कुरा गरौँ, टेलिभिजनको कुरा गरौँ, या इन्टरनेटको कुरा गरौँ, या छापा माध्यमहरूको कुरा गरौँ, जुन किसिमको पत्रकारिताका माध्यमहरू अथवा तपाईँको सञ्चारका माध्यमहरू हामीसँग उपलब्ध छन्, ती माध्यमहरूको भनेको एउटा विज्ञानले विकास गरिदिएका विधाहरू हुन्, तिनी कुनै एउटा शाश्वत कुरा होइनन्। र ती सबै किन यी माध्यमहरूको विकास भइरहेको छ समाज विज्ञानमा भन्दाखेरि, त्यो चाहिँ फेरि हामी सारमा भन्यो भनेदेखि चाहिँ अभिव्यक्तिको स्वतन्त्रतालाई प्रयोग गर्नको लागि नै हो। समाजमा एउटा तपाईँको निरन्तर हरेक मानिसको आवाजलाई स्पेस दिनको लागि नै हो र संवादका लागि हो, हरेक मानिसका बिचमा एक अर्कामा संवादको अवस्था सिर्जना गर्नको लागि नै हो। त्यसैले यो प्रेस एउटा कुनै अर्को वस्तु होइन, त्यसैले प्रेसको पनि थप विशेष अधिकार हुने पनि होइन। उसले अभिव्यक्तिको स्वतन्त्रताका दायराहरूलाई बुझेर त्यसको सीमाहरूमा मात्रै आफ्ना विभिन्न अभ्यासहरू गर्ने हो। त्यसो हुनाले प्रेसको स्वतन्त्रतालाई हामीले किन अस्तित्वमा लिएर आइयो त मानव सभ्यतामा या लोकतन्त्रमा भन्दाखेरि, समाजमा एउटा यस्तो विधा चाहियो जुन विधाले सधैँभरि चाहिँ सबै मानिसले आफ्नो आवाज तपाईँको उत्तिकै राख्न सक्छन्, उनीहरूले त्यतिकै स्पेस पाउँछन् भन्ने हुँदैन। आवाजविहीनहरूको आवाज दिनु पर्यो, समाजमा विभिन्न तलको कुरा, माथि माथि दायाँको कुरो बायाँ, तपाईँको एउटा कुनाको कुरो अर्को कुनामा चाहिँ निरन्तर समाजको बिचमा संवाद भइरहनु पर्यो, ज्ञान र मनोरञ्जनको एउटा चाहिँ सन्देशहरूको प्रवाह हुनु पर्यो र समाजलाई एउटा जीवन्त बनाउनु पर्यो भन्ने हिसाबले प्रेसलाई ल्याइएको हो। र प्रेसको चौथो अङ्गको मान्यता पनि एउटा के हो भनेदेखि, त्यो कुनै स्ट्रक्चरल मान्यता होइन, त्यो एउटा विश्वासको मान्यता के हो भने, यसले समाजको हितका लागि राज्यका विभिन्न निकायहरूमा लाई चाहिँ जवाबदेही र उत्तरदायी बनाउनको लागि सधैँभरि एउटा निगरानीकर्ताको भूमिका यसले खेल्छ। त्यसकारण यो भएन भने राज्य निरङ्कुश हुन्छ, राज्य स्वेच्छाचारी हुन्छ, राज्यका निकायहरूमा चाहिँ तपाईँको भइरहेका अन्याय, अत्याचार अथवा खराबीहरूको बारेमा आवाज उठाउने, त्यसलाई हेर्ने निकाय हुँदैन भनेर राज्यका जुन तिनवटा संरचनाहरू, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको एउटा स्ट्रक्चरल संरचनाभित्र सँगसँगै समानान्तर रूपमा मिडियालाई, प्रेसलाई चौथो अङ्गको रूपमा विश्वास गरिएको हो, मान्यता दिएको हो, र उसले पनि त्यो दायित्व र कर्तव्यहरू पुरा गर्नुपर्छ। त्यो दायित्व र कर्तव्यहरू पुरा गर्दा आफूप्रति पनि प्रश्नहरू उठ्न सक्छन्, आफूप्रति पनि उत्तरदायित्वको खोजी हुन सक्छ भन्ने कुरा बुझ्नुपर्छ। र त्यस हदसम्म मात्रै उसले आफ्नो स्वतन्त्र प्रेसको अभ्यास गर्ने हो। त्यसका लागि विभिन्न सिद्धान्तहरू, विभिन्न मान्यताहरू, विभिन्न तपाईँको चाहिँ हाम्रा चाहिँ कोडहरूको हामी प्रेस जगतले पनि विकास गरेको छ। नेपालको सन्दर्भमा भन्यो भने प्रेस स्वतन्त्रताको अभ्यास निरन्तर बढ्दो छ, तर सँगसँगै यसका जोखिमहरू यसका लागि बाधाहरू पनि हामीले देखिराखेका छौँ, आकलन गरिरहेका छौँ, नयाँ ढङ्गले प्रकट भइरहन्छन् र ती कुराहरू सधैँ सुधार्दै जानुपर्छ। र फेरि प्रेस स्वतन्त्रता या अभिव्यक्तिको स्वतन्त्रता संविधानमा लेखिदिएर पुग्दैन, कानुनमा लेखिदिएर पुग्दैन, त्यो कुरा फेरि व्यवहारमा सुनिश्चित हुनुपर्छ। व्यवहारमा जाँदाखेरि कतिपय कानुन र संविधानमा लेखिएका कुरा कार्यान्वयन नहुँदा ती कुराहरूको कार्यान्वयन होस् भन्ने आवाज पनि उठिरहेको हुन्छ भने कहिलेकाहीँ ती अधिकारहरू ती हकहरूको अभ्यास गर्दाखेरि त्यो सीमाहरू नागेको हुनाले त्यसप्रति पनि प्रश्नहरू उठिरहेको हुन्छ। र नेपालको प्रेस स्वतन्त्रताको कुरा गर्दाखेरि प्रेसको आफ्नै तपाईँको निरन्तर तपाईँको त्यसमा सुधार, त्यसलाई बढीभन्दा बढी तपाईँको चाहिँ समाजप्रति उत्तरदायी, आफ्ना मूल्य मान्यताप्रति कठोर ढङ्गले आउन सक्ने स्वच्छताको खोजी त्यसमा भइरहन्छ भनेदेखि त्यसले गर्नुपर्ने काममा पनि जनताको आम मानिसहरूको तर्फबाट अपेक्षाहरू त्यस ढङ्गले बढिरहेको हुन्छ। त्यसैले यो प्रेस स्वतन्त्रताको कुरा गर्दाखेरि हामीले अघि नै तपाईँले भने जस्तै यो प्रेस स्वतन्त्रता बढी भयो कि अथवा प्रेस स्वतन्त्रता कम भयो कि अथवा प्रेस स्वतन्त्रता खुसियो कि अथवा प्रेस स्वतन्त्रता चाहिँ दुरुपयोग भयो कि भन्ने बहसहरू निरन्तर भइरहन्छन् र त्यो निरन्तर भइरहनु पनि पर्छ।
त आदरणीय श्रोताहरू, अन्तर्सम्वादको आजको बिहानीमा हामी नेपाल पत्रकार महासंघका पूर्व सभापति एवं फ्रिडम फोरमका संस्थापक वरिष्ठ पत्रकार तारानाथ दाहालसँग कुराकानी गरिरहेछौं। जस्तो तारानाथजी, होइन, राजनीति र प्रेस यी सँगसँगै गएका छन्। नेपालको सन्दर्भमा दुवैतर्फ संख्यात्मक रूपमा एकदमै वृद्धि छ। यति धेरै राजनीतिक दल सायद कमै देशमा होलान् र यति धेरै प्रेस, यो सानो मुलुकमा यसको आकार हेर्दाखेरि प्रेसको संख्या पनि निरन्तर बढ्दो छ। दैनिक रूपमा फेरि यो सोसियल मिडियाले गर्दाखेरि छ, कुन प्रेस हो र कुन सोसियल मिडिया हो भनेर आम मानिसले छुट्याउन पनि अलिकति गाह्रो भइरहेको छ। आसन्न निर्वाचनको सन्दर्भ हेर्दाखेरि केही राष्ट्रिय पत्र पत्रिकाहरूले अड्कलबाजी शुरू गरेका छन्। कुन दलको पोजिसन के हो, कसरी चाहिँ आगामी निर्वाचन जान्छ भन्ने खालका अड्कलबाजीहरू छन्। यसरी आउने तथ्याङ्कहरू जसरी प्रकाशित हुन्छन्, त्यसको आधिकारिकता, त्यसको चाहिँ एउटा विधि प्रक्रिया के हामी पूरा गरिरहेछौं या खालि यो एउटा किङ मेकर भनेर जसरी भनिन्छ, केही मीडियाहरू चाहिँ कसैले कसैको पक्ष पोषण गर्नमा लागे भनेर पनि आरोपहरू आउने गर्छन्। यहाँले भने जस्तै एउटा विवादकै विषय हो, यो संवादकै विषय हो, के देखिन्छ, कतिको सही किसिमबाट यस्ता प्रोजेक्सनहरू अगाडि आइरहेछन्?
धन्यवाद हरिजी, तपाईँले तीनटा प्रश्न उठाउनु भयो। एउटा त जुन किसिमले प्रेसको संख्या पनि एउटा हाम्रो चाहिँ हाम्रो पपुलेसन, हाम्रो चाहिँ जियोग्राफीको हिसाबले जुन किसिमको त्यो भोलुम छ, त्यो एउटा बहसको विषय हुनुपर्ने प्रश्न उठाउनु भयो। राजनीतिक दलहरूको तपाईँको स्थापना र यसको सञ्चालनमा पनि जुन किसिमको संख्याहरू छ र राजनीतिक दलहरू स्वयंको तपाईँको त्यो संरचनागत संख्याहरू पनि जुन किसिमको वृहत छ, त्यसलाई पनि बहस गर्नुपर्ने विषय छ। र सँगसँगै यो राजनीतिक तपाईँको अभ्यासलाई अगाडि बढाउने क्रममा प्रेस जगतले गरिएका पछिल्ला इलेक्सन प्रोजेक्सन्सहरू को सन्दर्भ पनि यहाँले उठाउनु। म के भन्न चाहन्छु भनेदेखि, पहिलो कुरा त निश्चय नै हामी कहाँ हेर्नुहोस् यो एउटा क्रिटिकल्ली नै अब चाहिँ बहस हुनुपर्छ कि पोलिटिकल पार्टीहरूको जुन किसिमको पोलिटिकल पार्टी खोल्न पाउने स्वतन्त्रता हरेक नागरिकलाई छ, उहाँले आफ्नो विचारलाई जनताको बीचमा लाने, त्यहाँबाट अनुमोदनहरू खोज्ने र त्यस अनुसार राज्य सञ्चालनका विभिन्न अवसरहरूमा पुग्ने प्रयासका लागि राजनीतिक दलहरू खोल्न पाउने स्वतन्त्रता छ। त्यसै गरी मिडिया सञ्चालन गर्न पाउने स्वतन्त्रता पनि हामीसँग नभएको होइन, कानुन र संविधानले हामीलाई त्यो अवसरहरू दिएको छ। तर समाजले आफै एउटा आफ्ना कानुनहरू, आफ्ना अभ्यासहरूलाई व्यवस्थित गर्दै जानुपर्छ कि जुन किसिमको पोलिटिकलाइजेसन हामीले बढाएर ल्याएका छौँ समाजमा, त्यो चाहिँ त्यसले चाहिँ हाम्रो एउटा राष्ट्रलाई सबल बनाउने दिशामा कहिलेकाहीँ चाहिँ त्यो एउटा बाधाको रूपमा पनि देखा पर्न सक्छ। जस्तो भनौँ न, एउटा प्रवृत्तिगत कुरा हामीले के लायौँ भने के देखिन्छ पहिला भने, पहिला एउटा पोलिटिकल पार्टीको केन्द्रीय कार्य समिति भनेको 24 जना, 25 जना, 30 जना, 20 जनाको हुन्थ्यो। तपाईँको यो 62-63 पछि जब नेकपा माओवादीहरू शान्तिपूर्ण राजनीतिमा आए, उनीहरूले 1000 जना, 800 जना, 1200 जनाको केन्द्रीय समिति बनाउन खोजे। त्यसले एउटा समाजमा चाहिँ के हो भने, राजनीतिक दल नसमातिकन नभइकन, त्यसको सेन्ट्रल कमिटीमा नपुगिकन, त्यसको चाहिँ कुनै न कुनै पदाधिकारी नभइकन, समाजमा हैसियतै नहुने भयो भन्ने किसिमले एउटा छुट्टै वर्गको चाहिँ विकास भयो, पोलिटिकल एक्सेस भएको वर्ग र तपाईँको पोलिटिक्ससँग नजोडिएको वर्गको बीचमा चाहिँ जुन किसिमको एउटा अहिले समाजमा एक किसिमको वर्गको धार अवस्था सिर्जना भएको छ कि कुनै पनि अवसर पाउनको लागि कुनै पनि तपाईँको चाहिँ राज्यका सेवा सुविधाहरूमा पहुँच पाउनको लागि साधन स्रोतमा पहुँच पाउनको लागि पोलिटिकल हैसियतै चाहिने, पोलिटिकल तपाईँको ब्याकअपै चाहिने, पोलिटिकल आइडेन्टिटी नै चाहिने जुन अवस्था सिर्जना भएको छ यो लोकतन्त्रको लागि अहिष्कर छ र यस कुराहरूमा एकदमै वृहत बहस र समीक्षा हुनुपर्छ। त्यस गरी मिडियाको कुरा गर्दा पनि जुन किसिमले हामीले मिडियाका नम्बर अफ मिडिया बढाउँदै लिएका छौँ क्वान्टिटीको हिसाबले त हामीसँग छ तर क्वालिटी फेरि त्यो मिडिया त छ तर त्यो मिडियाले दिनुपर्ने कन्टेन्टको कुरा गर्यो भने चाहिँ कन्टेन्ट चाहिँ एक रूपै छ। तपाईँको कुनै अनलाइन हेर्नुभयो या कुनै न्युज पेपर हेर्नुभयो र कुनै सोसल मिडिया हेर्नुभयो भने फरक नदेख्ने अवस्था हुनु भनेको त्यो मिडिया स्वयंको लागि एउटा लज्जास्पद अवस्था हो। मिडिया रेडियो बडा थुप्रै खोलेर टेलिभिजन थुप्रै खोलेर या अनलाइन थुप्रै चलाएर पत्रिका थुप्रै छापेर मात्रै त्यो समाजमा बहुलवाद हुर्किँदैन, त्यो मिडियाले गर्नुपर्ने कर्तव्य गर्नुपर्छ। त्यसका सामग्रीहरू गुणस्तरीय छन् कि छैन, तिनले आवाजविहीनहरूको आवाजले ल्याउन सकेका छन् कि छैनन्, तिनले राज्यलाई साँच्चीकै निगरानी गर्न सकेका छन् कि छैनन्, त्यहाँ भएका खराबीहरूलाई एक्सपोज गर्न सकेका छन् कि छैनन् र जनतालाई चाहिँ एउटा चाहिँ भरोसाको अवस्था दिन सकेका छन् कि छैनन्, त्यो भएन भने मिडियाको अस्तित्वको अर्थ हुँदैन। यो एउटा बहस हामीले विभिन्न ढङ्गले गरौँला। सँगसँगै अहिले जुन प्रोजेक्सनको तपाईँले गर्नुभयो इलेक्सन र इलेक्सन अगाडिका विभिन्न प्रोजेक्सनको जुन एउटा चाहिँ तौर तरिकाहरू छन् अब यो त्यस यसलाई अलिकति यो इलेक्सनमा जनताको अभिमतलाई स्वच्छ ढङ्गले स्वतन्त्र ढङ्गले विवेकपूर्ण ढङ्गले अभिव्यक्त गर्ने अवसर चाहिँ सिर्जना गर्नु मिडियाको पनि कर्तव्य हो। मिडियाले चाहिँ तपाईँको जनमतलाई एक किसिमले इन्फ्लुएन्स गर्न गर्दाखेरि तथ्यहरूले मात्रै गर्नुपर्छ, कुनै हावादारी प्रोजेक्सनहरूले गर्नु हुँदैन, आधारहीन अनुसन्धानहरू भनेर देखाउनु हुँदैन। अनुसन्धान गर्न सक्दछ, प्रोजेक्सन गर्न सक्दछ, त्यसको विश्वसनीय अनुसन्धानहरू हुनुपर्छ। एउटा सिद्धान्तगत तपाईँको चाहिँ प्रोजेक्सनका तपाईँको चाहिँ अनुसन्धान रिसर्चका मूल्य मान्यताहरू विश्वसनीय ढङ्गले प्रस्तुत गरेर प्रोजेक्सन गर्यो भने जनताले चाहिँ ल एउटा सूचना पाउँछन् कि ओ यो यो कुरा चाहिँ लोकप्रिय भइरहेको रहेछ, यो चाहिँ रहन्छ, यसप्रति चाहिँ समर्थन गर्यो भनेर यसो होला भन्ने एउटा धारणा बनाउन जनतालाई आम मानिसलाई सहयोग पुग्छ। तर त्यो गर्दाखेरि कुनै एउटा भेस्टेड राजनीतिक स्वार्थले या कसैलाई तपाईँको चाहिँ एउटा कन्फ्युज्ड जनमत बनाएर तपाईँको विवेकलाई चाहिँ सही प्रयोग गर्न नसक्ने अवस्था सिर्जना गर्ने अवस्था पनि गरिन्छ। त्यसैले यो इलेक्सन अगाडि गरिने प्रोजेक्सन्सहरू अथवा विभिन्न किसिमको चाहिँ सर्वेक्षणहरू विभिन्न किसिमको चाहिँ प्रस्तुतिहरूमा प्रेसले धेरै नै आफ्नो धर्मप्रति सजग हुनुपर्छ र त्यसको विश्वसनीय आधारहरूसहित त्यो गर्नुपर्छ भन्ने हाम्रो पत्रकारिताको मान्यता पनि हो। त्यसतर्फ पनि अहिले बहस हुनु चाहिँ जरुरी छ किन अब जति इलेक्सन नजिक आउँदैछ यस्तो किसिमको प्रोजेक्सन्सहरू नयाँ ढङ्गले प्रस्तुत हुन्छ र त्यसले जनमतलाई थप अन्योलग्रस्त बनाउन सक्छ। त्यसलाई हामीले एउटा तपाईँको बेलैमा त्यसप्रतिको विश्लेषणहरू गर्न थाल्यौँ भने जिम्मेवार ढङ्गले आधार त राम्रा तपाईँको अनुसन्धानका मान्यताहरूका आधारमा यस्ता तथ्यहरू बाहिर आउँछन् जसले चाहिँ सही धारणा बनाउन सहयोग पुग्छ।
हजुर, म अन्तिममा सोध्न चाहन्छु, अरू धेरै विषयहरू उठान गर्ने चाहना हुँदाहुँदै समयले साथ दिएन। पछिल्लो समयमा होइन श्रीलंका इराक लगायतका देशमा जुन किसिमको एउटा मबले चाहिँ आक्रमण गर्ने जुन परम्परा सुरु भएको छ त्यो नेपालमा पनि आउन सक्छ भनेर एउटा झिनो अनुमान त गरिन्छ, तर यो खालको प्रवृत्ति कतिको स्वस्थ हो अथवा कतिको हानिकारक हो? कुनै पनि चिजको विरोधहरू गर्दाखेरि यसरी चाहिँ सारा सिस्टमलाई नै लत्याएर होइन सड़कमा मात्रै आउने तोडफोड गर्ने हुलहुज्जत गर्ने यो खालको संस्कृति भित्रिनु एउटा लोकतन्त्र हो या यो एउटा सचेतना हो अथवा यो अलिकति खतराको संकेत हो? हामी के भन्न सक्छौँ यस्तो विषयलाई?
यो तीनटै कुरा हो, तर यो विद्रोह हो किनभने विद्रोहले चाहिँ तपाईँको अनुशासन या कानूनका घेराहरूलाई तोड्छ। त्यसैले जनतालाई अनुशासनको सीमासम्म बस्नको लागि राज्यले जनतालाई आश्वस्त र विश्वस्त पार्न सक्नुपर्छ। इरान या इराकको तपाईँले जुन श्रीलंका र इराकको जुन उदाहरण दिनुभयो त्यसको पृष्ठभूमि हामी गयौँ भने जस्तो श्रीलंकाकै कुरा गर्यौँ भने 100 दिनसम्म जनताहरू चाहिँ शान्तिपूर्ण विरोधमै थिए। शान्तिपूर्ण विरोधमा हुँदाखेरि पनि जुन किसिमले राज्यका नेतृत्व गरिरहेको तत्कालीन राष्ट्रपतिले अथवा सरकारले जनताका समस्या पीड़ा गुनासा मागहरूप्रति व्यवस्था गरे, त्यसपछि जनता तपाईँको चाहिँ एकाएक एक दिन बिहान तपाईँको राष्ट्रपतिको निवासै कब्जा गर्ने गरी चाहिँ सड़कमा उर्लिए। अब यो जनविद्रोह हो, जनविद्रोह एउटा उच्चतम अवस्था हो, कुनै पनि राज्य चाहिँ असफल भएको अवस्थामा यो हुने हो। त्यसकारण हाम्रो देशमा पनि यस्ता चर्चाहरू भइरहेको छ। यसोको चर्चा हुनुको अर्थ के हो भने जनतालाई त्यो परिस्थितिसम्म पुग्न नदिने तर्फ
सुशासन सुशासन तर्फ नै राज्य चाहिँ बढी सचेत भयो भने त्यस्ता परिस्थितिहरूलाई हामी एभोइड गर्न सकौंला भन्ने निष्कर्षमा नै सायद यो संवादलाई टुङ्ग्याउनु पर्यो। तारणाजी, समय यति नै रह्यो।
विद्रोहको अवस्थामा नदिन चाहिँ राज्य गम्भीर भन्नुपर्छ। राज्य गम्भीर बनेन भने त्यो खतरा सदैव रहन्छ। त्यसप्रति हामी सचेत बनौं र हाम्रो संवादलाई
आदरणीय श्रोताहरू, अन्तर सम्वादको निर्धारित समय सकियो। हामी समसामयिक सन्दर्भलाई लिएर नेपाल पत्रकार महासंघका पूर्व सभापति एवं फ्रिडम फोरमका संस्थापक वरिष्ठ पत्रकार तारानाथ दाहालसँग कुराकानी गर्दैथ्यौं। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म हरिशरण लामिछाने पनि विदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।